إنما يخشى الله من عباده العلماء. ہمارا سلسلہ گفتگو انشاءاللہ آج 1 اپریل سے لے کر مسلسل 1 مہینے تک آپ حضرات کی خدمت میں ہیں. ڈیلی 45 سے 1 گھنٹے تک کی کلاسز ہوگی, جس کا ہم نے ٹاپک اور عنوان رکھا ہے ولایت فقیہ, کیونکہ آج کے دور میں بالخصوص اس چیز کی ہمیں ضرورت ہے. وہ ہے ہارڈ ٹاپک جس کو کہا جائے ولایت فقیہ کا ٹاپک, کہ اکثر لوگوں کو اس کے بارے میں شک ہے. ولایت فقیہ کے بارے میں آج بھی اکثر لوگوں کو شک ہے, اور شک اور شبہ اس اعتبار سے کہ لوگ یہ سمجھتے ہیں, عموماً لوگ یہ سمجھتے ہیں کہ یہ ولایت فقیہ ایک نئی چیز ہے جو پہلے نہیں تھی, بعد میں انقلاب اسلامی ایران کے بعد یہ وجود میں آئی ہے. اکثر و بیشتر یعنی جس کو کہا جائے 75-80% لوگوں کا یہ سمجھنا ہے, یہ کہنا ہے کہ جو ولایت فقیہ کا عنوان ہے, یہ ولایت فقیہ کا عنوان انقلاب اسلامی ایران کے جو آج سے 31-32 سال پہلے آیا ہے, اس کے بعد سے یہ ولایت فقیہ کا سلسلہ شروع ہوا ہے, لوگوں کا ایسا سمجھنا ہے. لیکن یہ سمجھنا, یہ سوچ, یہ فکر غلط ہے, بلکہ صدر اسلام ہی سے یہ سلسلہ جاری ہوا ہے, یہ کوئی نئی چیز نہیں ہے. لہذا ہم جو 1 مہینہ ان شاء اللہ آپ کی خدمت میں ہے, مسلسل صرف اور صرف ولایت فقیہ کے نام سے گفتگو ہوگی کہ ولایت فقیہ, ولایت کے کیا معنی ہے, فقیہ کے کیا معنی ہے, ولایت فقیہ کسے کہا جاتا ہے, اس کے کیا شرائط ہے, اس کی ابتدا کہاں سے ہوئی ہے, اور اس کے ذمے آنے والے, ہمارا دین, ہمارا مذہب, ہماری شریعت ہمیں یہ حکم دیتی ہے کہ ہر وہ چیز جو قرآن حدیث ہر کچھ سے ثابت ہو اس کو قبول کرے. تو لہٰذا ہم اس ولایت فقیہ کے مسئلے کو, جہاں تک ہمارے علمی صلاحیت اور استعداد ہے, انشاءاللہ ہم اس مسئلے ولایت فقیہ کو قرآن کی روشنی میں, احادیث کی روشنی میں, عقل کی روشنی میں, اور ہمارے گزشتہ علماء نے, چاہے وہ اہل سنت ہو یا اہل تشیع, دونوں علماء کی نظر میں اس کی کیا اہمیت ہے, لوگوں نے, ہمارے علماء نے اس کے سلسلے میں کیا نظریہ پیش کیا ہے. لہذا آج صرف آپ کی خدمت میں ہی بیان کرنا مقصود ہے کہ جو ہمارا 1 مہینے کا مسلسل یہ کورس رہے گا, انشاءاللہ 1 مہینے کے بعد جو کچھ بھی آپ کی خدمت میں بیان کیا جائے گا, آخر میں 1 مئی کو یا اپریل کے آخر آخر میں جو کچھ 1 مہینے میں ہم آپ کی خدمت میں بیان کریں, اسی کا مختصر سا آزمائشی طور پر امتحان بھی لیا جائے گا, تاکہ ہم دیکھیں کہ ہم نے اس 1 مہینے میں جو محنت کی ہے, تو آپ یہاں پر 1 گھنٹہ بیٹھے ہیں, آپ کا 1 گھنٹہ بیٹھنا کوئی بیکار نہ جائے, بلکہ آپ جو یہاں پر بیٹھے یہاں سے کچھ سیکھ تک جائے. امتحان لینا کوئی مقصد نہیں ہے, امتحان صرف اس لیے کہ دیکھیں ہم نے 1 مہینہ جو اپنے یہاں پر دیا ہے, کہیں ایسا تو نہیں 1 مہینہ صرف آئے بیٹھ کر چلے گئے, کیونکہ یہ مسئلہ بہت اہم مسئلہ ہے اور ضرورت ہے اس بات کی. تو لہٰذا آپ کو یہاں پر جو سیکھیں, جو حضرات یہاں پر شرکت نہیں کر سکتے ہیں, لہٰذا آپ ان کو ہم ہر روز کا لیسن کے طور پر ایک کاغذ پر اس کو انشاءاللہ احباب نے جس طرح نے تحمل کی ہے, اس کو عمر نے تبدیل کیا ہے, تو ہر ایک کے پاس ایک ایک پیپر میں دیا جائے گا, آپ خود بھی پڑھیں, جو حضرات حاضر نہیں ہیں, جو آپ کے دوست فرینڈ یہاں پر حاضر نہیں ہیں, یہ پیپر ان کو بھی دے دیں, اور جو کچھ آپ یہاں پر سمجھتے ہیں تو ان کے ڈاؤٹس کو آپ وہاں پر کلیئر کر سکتے ہیں. ان شاء اللہ خدا سے یہ توفیق ہے کہ ہم سب کو توفیق دے کہ ہم اس کتاب کو صحیح معنوں میں سمجھ کر اس پر عمل کرنے کی کوشش کریں. ان شاء اللہ محمد وعلی محمد صلی اللہ علیہ وسلم. آج کے ہمارے درس کا عنوان ہے ولایت فقیہ. یہ لفظ آپ کے سماج سے, آپ کے بالوں سے کئی مرتبہ ٹکرایا ہے, ہر ایک نے اس لفظ کو سنا ہے. ولایت فقیہ کا لفظ کوئی نیا لفظ نہیں ہے, ہر ایک نے مجلس میں, بیان میں, یا کسی نہ کسی مقام پر, کسی نہ کسی جگہ پر اس لفظ ولایت فقیہ کو سنا ہے. لیکن کیا کبھی غور کیا کہ یہ ولایت فقیہ ہے کیا چیز, ولایت فقیہ کسے کہتے ہیں, ولایت فقیہ کے معنی کیا ہے, ولایت فقیہ کا مفہوم کیا ہے؟ تو ان شاء اللہ کہ جو ہمارے کلاسز کا سلسلہ 1 مہینے تک, ہم اس 1 مہینے کے اندر ان شاء اللہ کوشش کریں گے کہ اس ٹاپک پر مختصر سی روشنی ڈالیں, ताकि हम इस हिदायत कबीर के मफहूम और माना से आशना हो और हमको इसकी हकीकत मालूम हो जाए कि हिदायत कबीर है क्या चीज। पहले सबसे पहले हम बहस करेंगे हिदायत के माना क्या है, कबीर के माना क्या है। इसलिए कि जब हमको किसी चीज़ के माना मालूम हो जाते हैं तो उस बात को समझने में आसानी होती है। जब हम किसी एक चीज़ के माना हमको मालूम हो जाए तो उसके बात को समझने में, उसके मतलब को समझने में आसानी हो जाती है। सबसे पहला हमारा ये कि माना विलायत, विलायत किसे कहते हैं, फकीर किसे कहते हैं, दो लफ्ज है, दो लफ्ज से मिलकर एक लफ्ज बना है विलायत फकीर। तो हम इंशाल्लाह आज के इस दर्स में दोनों माना पर, विलायत के अलग माना है, फकीर के अलग माना है, जब ये दोनों मिलकर एक बना, एक लफ्ज बना विलायत फकीर, जब ये एक लफ्ज मिलकर बना विलायत फकीर तो इसके डिक्शनरी में क्या माना है और इसके अलावा लोगों में और उर्फ़ आम में इसके अलावा इसको किस माना में इस्तेमाल किया जाता है, इस पर इंशाल्लाह रुख डालेंगे। दूसरा मसला, दूसरा टॉपिक क्या है कि ये सिलसिला विलायत फकीर कब से शुरू हुआ है, इसकी हिस्ट्री क्या है, इसकी तारीख क्या है। तो एक मसला ये हुआ। दूसरा विलायत की तारीख, यानी विलायत फकीर की तारीख क्या है, कब से इसका आगाज हुआ, कब से शुरुआत हुई। हर चीज की एक स्टार्टिंग है, शुरुआत है। तो ये विलायत फकीर की शुरुआत कब से हुई, कहाँ से हुई है, ये भी जानना जरूरी है। आमतौर पर जो लोगों में बात कही जाती है या समझी जाती है, हम लोग ये समझते हैं, ये तसव्वुर करते हैं कि विलायत फकीर का सिलसिला, विलायत फकीर का सिलसिला कब से है। जनरली तौर पर या आमतौर पर ये कहा जाता है कि इंकलाब इस्लामी ईरान, यानी आज से 32 साल पहले, इंकलाब इस्लामी ईरान को 31-32 साल पहले की बात है, इंकलाब 32 साल हुए, इंकलाब आया। आमतौर पर यह सोचा जाता है कि इंकलाब इस्लामी ईरान के बाद ये सिलसिला विलायत फकीर शुरू हुआ है, ये एक नई चीज़ है, ये इंकलाब के बाद शुरू हुई है। लेकिन हकीकत क्या है, विलायत फकीर कोई नई चीज़ नहीं है, इसकी तारीख 30-32 साल पहले तक महदूद नहीं है, बल्कि इसका सिलसिला सदर इस्लाम तक, यानी स्टार्टिंग रसूलुल्लाह वाला कायनात की हयात तैयबा जिसे सदर इस्लाम कहा जाता है, वहाँ से शुरुआत वहीं से हुई है इसकी। ये 30-32 साल पहले की इसकी कोई तारीख नहीं है। इंशाल्लाह इस बात को हम तारीख से, रिवायात से, अहादीस से इंशाल्लाह इसको साबित करेंगे। दूसरा मसला, तीसरा जो हमारा टॉपिक और मौजू बहस रहेगा आज के सिलसिले में, वो ये है कि विलायत फकीर, हमारा दीन, हमारी शरीयत, हमारा मजहब क्या कहता है। हम हर चीज़ को कुरान सुन्नत के जिसे अहादीस कहा जाता है, अक्ल और जो हमारे उलमा ने बयान किया है, इन चार चीज़ों की रोशनी में हम हर मतलब को समझेंगे, हर मतलब को कबूल करेंगे। हर वो बात, हर वो हुक्म जो कुरान ने दिया है, हर वो बात, हर वो हुक्म जो हदीस और रिवायात ने मोतबर, अलबत्त रिवायात की भी कई किस्में हैं, तो जो सही उस सनद मोतबर रिवायतें हैं उन मोतबर रिवायतों में, उसके अलावा खुद अल्लाह ताला ने एक अक्ल जो हमें दी है अक्ल की रोशनी में, उसके बाद चौथा मरहला है हमारे उलमा, गुज़श्ता उलमा, मुअस्सर उलमा और मुहद्दिसीन ने जिस मतलब को हमारे लिए बयान किया है वो मतलब हमारे लिए काबिल कबूल है। तो लिहाजा हम इस विलायत फकीर के मफहूम को इसमें रिवायात से, कुरान से, अक्ल से और इसी के साथ साथ उलमा से, उलमा ने विलायत फकीर के सिलसिले में क्या बयान किया है, उनका क्या नजरिया है, इन चारों जिसको कहा जाए उसूल और इन चार बुनियादों के बिना पर इस मसले विलायत फकीर को इंशाल्लाह हल करने की कोशिश करेंगे। तो आपके सामने जो पेपर अभी दिया गया है जिसमें आज का दर्स उनवान तौर पर टाइप किया गया है, उसको आप टैली करते जाए, तो इंशाल्लाह आप शुरू करते हैं। विलायत फकीर इस्लामी निज़ाम में जिस पहलू को सबसे ज्यादा अहमियत हासिल है वो है निजामे मियादा को रहकर। देखिए इस्लाम ने जिस कई चीजें की जिनको इस्लाम ने बहुत ज्यादा इंपॉर्टेंस दी है, अहमियत दी है, मसलन कहा कि आप नमाज को अहमियत दी है, आप अक्सर कुरान की आयत देखेंगे कि अक्सर बेहतर कुरान ने कहा कि अकीमुस सलात नमाज़ ज़कात। जिस तरह इस्लाम ने कई मुख्तलिफ चीज़ों को अहमियत दी है, उसी तरह इस्लाम ने जिस चीज़ की ताकीद की है, जिस चीज़ को इम्पोर्टेंट दिया है, वो है क्या? इस्लामी निज़ाम। क्यों? इसलिए कि जहाँ पर इस्लामी निज़ाम होगा, जिस माशरे में जिस कल्चर में इस्लामी निज़ाम रायज होगा, वही माशरा, वही सोसाइटी, वही हुकूमत या वही समाज तरक्की की राह पर गामजा होकर सही दीन इस्लाम की सूरत को दुनिया के सामने पेश कर सकता है। तो लिहाजा इस्लाम ने जहाँ नमाज की, रोजे की, हज की, जक़ात की ताकीद की है, इम्पोर्टेंट दिया है, उसी तरह मसले रहबरी और क़यादत को भी। यानी कि आप अपना लीडर बनाए, ऐसे को बनाए, किसको बनाए, उसकी शरायत भी इंशाल्लाह धीरे धीरे आपकी खिदमत में बयान की जाएगी। वही मतलब क्या है? इम्पोर्टेंट यह है कि इस्लाम ने हम लोगों को अपने दीन को सही नहर, यानी अपने सोसाइटी को, माशरे को इस्लामी तर्ज जिंदगी के उनवान से या इलाही निज़ाम के एतबार से गुजारने और बसर करने की हिदायत दी है। तो इस निज़ाम और सिस्टम को चलाने के लिए कोई एक लीडर होना चाहिए, नहीं होना चाहिए? जाहिर सी कितनी बात है, अगर आप तमाम कानूनों को एक किताब में लिखते हैं, भाई ये कानून 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 किताब में लिखा हुआ है, लेकिन कानून का जारी करने वाला नहीं है, तो क्या ऐसे कानून का कोई फायदा हो सकता है? जाहिर सी बात है, जब कानून है, जब कानून बनाया गया है, तो कानून को जब रूल्स बनाए गए हैं, तो रूल्स को जारी करने वाला भी होना चाहिए। हमारे आप अपनी लाइफ में देखिए, ट्रैफिक सिग्नल किस लिए लगे हैं? ट्रैफिक सिग्नल लगाए हैं भाई, जब रेड हो जाता रुके, ग्रीन हो जाए तो जाए, येलो हो जाए तो अलर्ट हो जाए, है ना? लेकिन इसके बावजूद भी देखा, सब जानते हैं ये रूल्स है, हर एक को मालूम है, जो भी ड्राइव करता है, जो भी राइड करता है, सबको मालूम है। लेकिन इसके बावजूद भी देखा आपने, एक पुलिस वाला वहां भी खड़ा होता है, एक पुलिस वाला वहां खड़ा है, भाई आप कहेंगे कि जब आपके लिए ये रूल्स मालूम है, चलाने वाले को भी मालूम है, सिग्नल भी बराबर चल रहे हैं, तो फिर पुलिस वाले को खड़ा करने की जरूरत क्या है? तो कहा यही जाएगा जवाब में कि सिर्फ कानून का बना देना काफी नहीं है, बल्कि उसको चलाने वाले का, एक चलाने वाले का होना जरूरी है कि जो कानून को इजरा करे। तो सेम मसला हमारा अहकाम में भी है। अल्लाह ताला ने हुक्म दिया कि चोर जो भी चोरी करे, इस्लाम के निजाम से जो चोरी करता है, चोर के हाथ काट देना चाहिए, जो गलत काम करता है उसको सजा देना चाहिए, जो बोहतान बांधता है किसी पर, गलत बोहतान बांधता है, तो उसके लिए क्या है? इस्लाम ने कहा कि उसको कोड़े लगाना चाहिए। तो अब इन अहकाम को जारी करने वाला हो तभी तो जारी होंगे, इन अहकाम को जारी करने के लिए एक निजाम, एक सिस्टम का होना जरूरी है। पहले इस्लामी निजाम हो, फिर उस इस्लामी निजाम को चलाने के लिए एक वली हो, एक फकीह हो कि जो कानून को इजरा करे। तो खुलासा मतलब यह है कि इस्लाम ने जहां पर निजाम इस्लामी की दावत दी है, उसी तरह सबसे ज्यादा इंपॉर्टेंट दिया है कि आप अपने लिए एक लीडर का इंतखाब करें, एक लीडर हो कि जो लीडर इस सिस्टम को चलाए, इस निज़ाम को चलाए। तो जो इस इस्लामी निज़ाम और सिस्टम को चलाता है, उसी को कहा जाता है विलायत, उसी को कहा जाता है विलायत। यहाँ तक बात वाज़ेह है। अब एक बात पढ़ें, इस्लामी निज़ाम में जिस पहलू का सबसे ज़्यादा अहमियत हासिल है वो निज़ाम क़यादत और रहबरी, यानी लीडरशिप की बहुत ज़्यादा अहमियत दी है। और इसी लीडरशिप को दूसरे अल्फाज में हमारी दीनी इस्तेलाह में कहा जाता है विलायत फकी। एक बात, दूसरा मसला यह है, क्या आपसे सवाल है कि विलायत फकी सिर्फ किसी एक ग्रोह से, किसी एक फिरके से मखसूस है? विलायत फकी का मसला जो है, क्या सिर्फ शियों के यहाँ है या नहीं? इसके अलावा तमाम मुसलमानों के यहाँ पाया जाता है विलायत फकी का मसला? अक्सर विलायत फकी हमको ये सोचना चाहिए कि सिर्फ विलायत फकी शियों से मखसूस नहीं है। ولایت فقیہ صرف شیعوں سے مخصوص نہیں ہے بلکہ جتنے بھی مسالک مسلمین ہیں مذہب اسلام کے جتنے فرق ہیں تمام مسلمانوں کے یہاں ولایت فقیہ کا مفہوم پایا جاتا ہے. تو جب ہر ایک یہاں مفہوم ہے تو پھر ہر جگہ عام کیوں نہیں ہے؟ اس کا سبب کیا ہے آپ دیکھیں. لیکن اسلام میں مختلف مقادیر فکر کی موجودگی سے فائدہ اٹھا کر اسلام مخالف عناصر نے اس نظریے کو فقط شیعہ مسلمانوں سے مختصر متعارف کروایا. کہنے کا مطلب یہ ہے کہ ولایت فقیہ کا مفہوم اور کانسیپٹ صرف شیعہ مذہب میں نہیں ہے بلکہ مذہب اسلام سے متعلق کتنے مسلک ہیں ہر ایک کے یہاں پر ولایت فقیہ کا مفہوم موجود ہے. لیکن جو لوگ اسلام کے خلاف کام کر رہے ہیں جو بھی لوگ ہیں جو مسلم اور اسلام مخالف لوگ ہیں ان لوگوں نے اسلام کے اندر پائے جانے والے مختلف فکر کے لوگوں کے اختلاف کا فائدہ اٹھاتے ہوئے یہ بات عام کر دی, یہ بات ظاہر کر دی کہ یہ ولایت فقیہ کا مفہوم صرف شیعوں کے یہاں پایا جاتا ہے, دوسروں کے یہاں ولایت فقیہ کا مفہوم نہیں پایا جاتا. کیوں؟ یہ ہمارے جو شیعہ یا اسلام مخالف لوگ ہیں ان لوگوں نے مثلا اسلام میں کئی فرقے ہیں, شیعہ ہے, سنی ہے, اور سنیوں میں بھی چار میجر فرقے ہیں. تو اس کے جو مختلف فکر کے لوگ اسلام میں پائے جاتے ہیں اس اختلاف کا فائدہ اٹھا کر اسلام دشمن مخالف اسلام مخالف جو لوگ ہیں جو اس کو اسلام کے خلاف ہے ان لوگوں نے یہ پروپیگنڈا کر دیا ہے کہ یہ ولایت فقیہ مخصوص ہے صرف شیعہ گروہ سے, دوسروں سے کوئی مخصوص کا مطلب نہیں ہے. لیکن ہم کو یہ معلوم تھا کہ یہ مطلب ہم انشاءاللہ آئندہ کلاسوں میں خود پہلے سنت کے حضرات کے فتاوا جو کتابیں ان کے یہاں موجود ہیں انہوں نے بھی اپنی کتابوں میں ولایت فقیہ کا مطلب کو بیان کیا. انشاءاللہ آئندہ جلسات میں اس کو بیان کریں گے. تو کہنے کا مقصد اور ہدف یہ ہے کیونکہ مسلمانوں کے اندرونی اور باہمی اختلاف کا فائدہ اٹھا کر یہ پروپیگنڈا کیا گیا کہ ولایت فقیہ شیعوں سے مخصوص ہے, دوسرے مسئلہ سے اس کا کوئی تعلق نہیں ہے. یہ بات غلط ہے. بلکہ جو بھی مسلمان ہیں جہاں جہاں بھی اسلام ہے, جہاں جہاں بھی اسلامی نظام کی ضرورت ہے, ہر مسلمان کو ایک الہی لیڈر کی ضرورت ہے کہ جو اسلامی قوانین کو جاری کرے, چاہے وہ کسی بھی مذہب کا تعلق رکھتا ہو, شیعہ ہو, سنی ہو, سنی میں بھی جو حنفی ہے, شافعی, مالکی, حنبلی وغیرہ ہے, جو بھی ہو. تو جہاں جہاں یہ اسلامی نظام ہوگا اس نظام کو چلانے کے لیے ایک فقیہ کی, ایک رہبر کی ضرورت ہے. یہ جو اسلامی نظام قوانین کو اجرا کرتا ہے, جاری کرتا ہے, اسی کو اسلام میں کہا جاتا ہے ولایت فقیہ. لہذا جب دشمنوں نے اس بات کو ظاہر کی تو کیا ہوا؟ دیگر مسلمان اس نظریے کے بارے میں غلط فہمی کا شکار ہو گئے. اب آئیے اس کے بعد. ہم نے کہا کہ ولایت فقیہ کا مسئلہ کوئی نیا مسئلہ نہیں ہے, اس کے بارے میں ہم بہت زیادہ سنتے سمجھے جیسے کہ بعض لوگوں نے کہا, ہم نے ابتدا میں بیان کیا ولایت فقیہ کا اصل نظریہ غرب جدید اور خود ساختہ نہیں ہے. دو مطلب ہیں, ایک نیا ولایت فقیہ کے سلسلے میں دو مطلب. پہلا مطلب کیا؟ نیا. دوسرا کیا؟ خود ساختہ. دو چیزیں ہیں ولایت فقیہ کے سلسلے میں جو کہا جاتا ہے کہ یہ نئی چیز ہے, ایک مطلب. دوسرا مطلب کیا؟ یہ جدید ہے, یعنی صدر اسلام میں اس کا کوئی وجود نہیں تھا, یہ چیز بعد میں داخل کی گئی ہے. دو مطلب ولایت فقیہ کے سلسلے میں, ایک تو یہ کہ نیا مسئلہ ہے ولایت فقیہ, ایک نیا مسئلہ ہے. دوسرا کیا؟ یہ خود ساختہ ہے, یعنی لوگوں نے خود بنا لیا ہے, اسلام سے اس کا کوئی تعلق نہیں ہے. اس طرح سے نظریہ بیان کر کے لوگوں کو بہکایا جا رہا ہے. آپ دیکھیے کہ جو چیز بھی دین کے نام پر بیان کی جائے انسان اس کو قبول کرتا ہے, اور یہ انسان کی فطرت سے لے کر ہے کہ جو دین کے احترام میں جو چیز دین کے عنوان سے دین کے نام پر بیان کی جائے انسان اس کو کیا کرتا ہے؟ قبول کرتا ہے. لیکن اگر کوئی چیز کہا جائے کہ نہیں یہ چیز دین میں نہیں ہے, یہ چیز اسلام میں نہیں ہے, تو انسان اس کو اپنے آپ کو روکنے کی کوشش کرتا ہے. تو لہٰذا ولایت فقیہ کے سلسلے सिले में भी किस तरह के शुभे डाले गए। पहला शुभा क्या डाला गया? पहला शुभा ये डाला गया कि ये मसला जदीद है, नया है, सदर इस्लाम से इसका कोई कॉन्टेक्ट, कोई ताल्लुक नहीं था। ये शक, एक शक, ये शुभा। दूसरा शुभा क्या? दूसरा शुभा क्या कि हमने कहा कि हमारे लिए हर वो चीज़ काबिल कबूल है, हम हर चीज को मानेंगे जिसको कुरान ने कहा हो, रिवायत ने कहा हो, या हमारी अकल कबूल करे, या हमारे उलमा गुज़श्ता उलमा ने इस चीज़ की तस्दीक की हो, तायद की हो। तो अभी कहते हैं कि ये विलायत फकी का सिलसिला इसका कुरान से कोई ताल्लुक नहीं है, हदीस से कोई ताल्लुक नहीं है, ये कहकर लोगों को बहकाया जा रहा है। तो लिहाजा अगर ये साबित हो जाए कि ये मसला विलायत फकी का मसला नया नहीं है बल्कि इसका ताल्लुक कब से है? सदर इस्लाम से स्टार्टिंग से, जब से दीन शुरू हुआ है तब से इसका ताल्लुक है। या ये और ये भी साबित हो जाए कि ये खुद साख्ता नहीं है, किसी एक गुरु ने बैठकर इसको नहीं बनाया है। मसलन बहुत से लोग कहते हैं चंद आलिम बैठे, चंद आलिमों ने बैठकर इस मसले को बनाया और बाद में इसको राइज कर दिया। ये इस तरह की फिक्र डाली जाती है। अगर ये साबित हो जाए कि इस विलायत फकी के मसले को कुछ लोगों ने बैठकर नहीं बनाया है बल्कि अहादीस में इसका जिक्र मिलता है, कुरान मजीद में भी इसका जिक्र मिलता है, और इसके अलावा अपने भी इस बात को तस्लीम करती है, उसके अलावा हमारे उलमा गुज़श्ता उलमा ने भी अपनी जो फिकही किताबें हैं, जो उनके फिकही लिटरेचर्स हैं, उसमें भी इस चीज़ को बयान किया है। तो जब ये चारों चीज़ें हमारे लिए कन्फर्म हो जाए तो फिर ये बात मानना पड़ेगा कि विलायत फकी का मसला किसी एक गुरु की ईजाद नहीं है बल्कि कुरान हदीस आप और उलमा ने इसको बयान किया है। अब आइए इख्तिसार के तौर पर हम बयान करें विलायत फकी, फकी का काम क्या है, कवानीन इस्लाम को जारी करना, इजरा करना। तो आइए देखिए बलाए कायनात के दौर में आप चले जाइए इंशाल्लाह, और तफसीलत गुफ्तगू आगे भी आएगी। तो आप सुनते हैं कि मौला ने मदायन के लिए अपना वाली बनाया किसको? जनाबे सलमान फारसी को, है नहीं? मदायन का गवर्नर वाली बनाया। तो अब जब जनाब सलमान गए, जाने के बाद मदीने में क्या सिर्फ मौला ने एक कंडीशंस लगाकर भेज दी थी कि आपको सिर्फ जाना है, नमाज पढ़ाना है, अहकाम बयान करना है? भाई एक जगह का गवर्नर बनाया, वाली बनाया, वाली और वली कोई फर्क नहीं, दोनों से माना है। जब आपको मौला मौला ने मदायन का वाली बनाया, वाली बनाने का पूरे इख्तियार दिए, अब सलमान का काम मदायन में जाके सिर्फ नमाज पढ़ाना था या दीनी मसायल दीनी अहकाम को बयान करने के साथ मखसूस था? नहीं, बल्कि मौला ने पूरा इख्तियार देकर भेजा था, जो भी मसला होता हो, दीन का मसला हो, सियासत का मसला है, तमाम फैसले जो भी होते हैं आपस में लड़ाई झगड़े के, वो भी जाकर सलमान के साथ रुजू करना है। जो दीनी अहकाम में मुश्किल आती है वो भी सलमान की तरफ रुजू करना है। गोया दीन और दुनिया जो भी मसायल और मुश्किल पेश आती है उसका हल आपको रुजू करना है किसकी तरफ? सलमान की तरफ। तो सलमान को वाली बनाया मौला मदीने में, या मौला जो है या दारुल हुकूमत मुंतकल हुआ कूफा में, मौला एक जगह सलमान दूसरी जगह, तो वाली बनाया, पूरा इख्तियार कंट्रोल दिया और लोगों को यह हुक्म दिया कि अपने मसायल को सलमान की तरफ लेकर जाओ। तो आज के दौर में वली अमर का काम क्या है? इतने भी मसायल मुस्लिमीन पर पेश आते हैं, चाहे वो इक्तसादी हो या मजहबी हो, जो भी मसायल पेश आते हैं उन मसायल का हल बयान करें, उन मसायल को दूर करें। तो जब उस दौर में ज़रूरत थी, अब यहाँ तक तो हमने कहा कि मौला के दौर में भी मौला ने बनाया, और इसके अलावा आइमा के ज़माने में भी आप देखेंगे इंशाअल्लाह बयान करेंगे, खुद इमाम हसन अस्करी अलैहिस्सलाम शिरकत करते थे, इल्म हासिल करके जाते थे और अपने अपने मसलक जहाँ जहाँ से आते थे बदल जाने के बाद वही जो इमाम की बारगाह में सीखा था, हासिल किया था, वही जाकर वहाँ पर बयान करते थे, लोगों की मुश्किल हल करते थे। और यहाँ तक हमने रिवायत में भी पढ़ा है और रिवायत मौजूद है, और इंशाल्लाह रफ्ता रफ्ता आपकी खिदमत बयान किए गए कि इमाम ने कई अपने असहाब का रिक्वेस्ट दिया है اپنے مسائل کو خدا سے جا کر پوچھو، اپنے مشکل کو جو بھی مسئلہ ہے کہیں انشاءاللہ آئندہ جلسوں میں مدلل یعنی ریفرنس کے ساتھ پورے بیان کریں گے۔ خود آٹھویں امام کے دور میں ایک صحابی نے آ کر پوچھا تھا، امام نے اپنے ایک صحابی کا ریفرنس دیا تھا کہ جا کے تم اس سے مسئلے پوچھ لو۔ ایک چھٹے امام کے دور میں ایک صحابی نے آ کر پوچھا تھا، مولا تقیے کے بنا پر، کیونکہ حالات جو مدینے میں اس وقت کے بہت خطرناک حالات ہیں، آج کا ماحول آزاد ماحول ہے، ہم آسانی سے جا کر ہر مسئلہ پوچھ سکتے تھے، لیکن اس زمانے میں سیاست اور حکومت کے ڈر سے لوگ ڈائریکٹ امام سے ملنے جلنے سے بھی پرہیز کرتے تھے، امام کے ملنے پر پابندی تھی، جو مولانا سے پاک ہونا آپ تک ہم آ نہیں سکتے، مشکلات آپ سے ڈائریکٹ پوچھ نہیں سکتے، تو ہم کس کی طرف رجوع کریں؟ مولانا نے اپنی ساری طرح بتایا، خدا کی طرف رجوع کر لو، اس سے پوچھ لو، جو کچھ وہ بیان کرے وہ میرے لیے مؤثر اور معتمد ہے۔ تو آج کے دور میں جو بھی ولی فقیہ ہے، مجتہد ہے، عالم ہے، عالم کی بات الگ، جو ولی فقیہ ہے مسلم ہے، جو مراجع کرام ہے، ایک سوال آپ سے، کیا وہ اپنی رائے آپ تک بیان کرتے ہیں؟ مجتہد نظام یا ولی فقیہ ولی، کیا وہ اپنی طرف سے کوئی بات، اپنی طرف سے یا اپنی رائے، اپنی فکر آپ تک دیتے ہیں، یا وہی بات منتقل کرتے ہیں کہ جو احادیث میں ہے، قرآن میں ہے، جو ائمہ نے بتایا ہے؟ یقیناً مسلم ہے، یہ اپنی طرف سے کچھ نہیں کہتے۔ دراصل ولایت فقیہ کے سلسلے میں یہ دو شبہ لوگوں کو اس طرح سے گمراہ کیا جاتا ہے کہ یہ نیا مسئلہ ہے، اس کا صدر اسلام سے کوئی کانٹیکٹ نہیں ہے، لیکن ہم نے کہا کہ یہ کوئی نیا مسئلہ نہیں ہے۔ دوسرا، جو خود ساختہ ہے، جو خود ساختہ بھی نہیں ہے، بلکہ احادیث سے، روایات سے، علماء کے لٹریچر سے یہ بات واضح ہے کہ علماء نے اس بات کی تصدیق کی ہے، کتابوں میں آج بھی وہ بات موجود ہے۔ یہ اور بات ہے کہ ایک زمانے تک یہ صرف کتابی حد تک محدود رہا ہے۔ کیوں؟ دیکھیے، ہر چیز کے لیے ایک پلیٹ فارم چاہیے، یعنی آپ اگر ایک گھر بنانا چاہتے ہیں تو گھر بنانے کے لیے آپ کو زمین کی ضرورت ہے، اگر زمین نہیں ہے تو کیا آپ گھر بنا سکتے ہیں؟ ایک پلیٹ فارم کی ضرورت ہے۔ یہ ولایت فقیہ کا مسئلہ بالکل فقہی کتابوں میں سب کچھ رائے تھا، موجود تھا، لیکن اس کو جاری کرنے کے لیے کوئی پلیٹ فارم کی ضرورت تھی۔ چنانچہ اللہ تعالیٰ نے ایسا موقع عنایت فرمایا انقلاب اسلامی ایران کے بعد، کہ اب پوری طرح سے وہ موقع آ گیا تھا کہ نظام الہی کو، اسلامی حکومت کو رائج کیا جائے۔ پورے وسائل موجود تھے، پورے وسائل فراہم تھے، جب اسلامی حکومت کو رائج کرنے کے، دنیا کے سامنے ظاہر کرنے کے تمام اسباب فراہم ہو گئے، تو اب جا کر کے پھر اس نظام کو چلانے کے لیے جس ولی اور فقیہ کی ضرورت تھی، اس مطلب کو بھی بیان کیا گیا۔ لہٰذا پلیٹ فارم جب آمادہ ہو گیا تو اس چیز کو بھی ڈکلیئر کیا گیا، بتایا گیا۔ لہٰذا یہ کوئی ولایت فقیہ کا مسئلہ کوئی نیا مسئلہ نہیں ہے، یہاں تک کے بعد واضح ہے۔ اس کے بعد دیکھیے، ہم نے کہا اس کی تاریخ بہت قدیم ہے، چنانچہ اسلامی متون یعنی جو ہمارے اسلامی لٹریچر سے جو کتابیں ہیں، فقہائے نظام کی کتب کا مطالعہ کرنے سے معلوم ہوتا ہے کہ فقیہ کو امام زمانہ سے پہلے کے ادوار میں خود معصوم کی جانب سے ولایت و قیادت کا منصب دیا جا چکا ہے۔ جب ہم ائمہ کی ہسٹری پڑھیں گے، تاریخ پڑھیں گے، انشاءاللہ ان حصوں کا ہم بیان کریں گے انشاءاللہ آئندہ جلسات میں، کہ یہ مت سوچیں کہ یہ امام زمانہ کے بعد ہی سے یہ ولایت فقیہ کا سلسلہ یا نائب امام کا سلسلہ شروع ہوا ہے، نہیں، بلکہ امام نے خود اپنی حیات میں، امام زمانہ کے پہلے ائمہ نے، امام حسن عسکری علیہ السلام، امام حمزہ علیہ الصلوۃ والسلام، کہ جب آپ ان کی حیات اور زندگی کو دیکھیں گے تو امام نے خود اپنی موجودگی میں اپنے نائبوں کو مختلف مقامات پر مقرر کیا ہے تاکہ وہ جا کر اس نظام الہی کو بیان کریں، احکام کو بیان کریں، دینی اور دنیا مسائل کو حل کریں۔ لہٰذا یہ مسئلہ کوئی جدید مسئلہ نہیں ہے۔ اب اس کے بعد علماء کرام اور مجتہدین نظام نے اس موضوع پر اپنے مخصوص فقہی استدلال کے انداز میں بحث کی ہے۔ اسلامی لٹریچر آپ دیکھیں گے، جو فقہی کتابیں ہماری ہیں، ان فقہی کتابوں میں اس ولایت فقیہ کو باقاعدہ طور پر ڈیٹیل کے ساتھ اس کو بیان کیا ہے، ٹھیک ہے، لیکن یہ تمام بحث و استدلال صرف کتب کی زینت بن کر رہ گئے تھے۔ انقلاب اسلامی ایران سے پہلے پہلے تک یہ سب ولایت فقیہ کا پورا ٹاپک ہماری کتابوں میں لکھا ہوا تھا، موجود تھا، جتنے بھی ہمارے مراجع اور فقہا گزرے ہیں سب نے اس ٹاپک پر گفتگو کی ہے، سب نے اس کو قبول کیا ہے، لیکن کیا صرف وہ کتاب کی حد تک محدود رہ گئے تھے، کتابوں میں لکھا ہوا تھا، जैसा कि हमने कहा कानून की किताब मौजूद थी लेकिन कोई जारी करने वाला नहीं था, किताबों में मौजूद थी लेकिन इसको अलग ऐलान जाहिरी तौर पर प्रैक्टिकली तौर पर इसको बयान नहीं किया गया था, अमल नहीं किया गया था। अल्लाह ताला ने ये जरिया फराहम फरमाया इंकलाब इस्लामी ईरान के बाद कि ये मसला हर एक के लिए आम किया गया। लेकिन अब पहली मरतबा हजरत इमाम खुमैनी रहमतुल्लाह अलैह ने मस्कूरा नजरिए को फिकही किताबों और मुतून इस्लामी से निकाल कर उसे मुआशरे में निज़ाम इस्लामी नाफिज करने का जरिया और तरीका करार दिया। जैसे कि हमने कहा ये किताबों में मौजूद थी इनकलाब इस्लामी के बाद इमाम खुमैनी रहमतुल्लाह अलैह ने वही मतलब को, कोई मतलब अपनी तरफ से नहीं बल्कि वही मतलब जो किताबों में मौजूद था उस मतलब को जब एक प्लेटफॉर्म इस्लामी हुकूमत के लिए आबाद और तैयार हो गया, तो जब प्लेटफॉर्म तैयार हो गया तो इस विलायत फकीह के नजरिए को लोगों के सामने आम किया ताकि इसके जरिए से एक इस्लामी निज़ाम को चलाया जा सके, इस्लामी कवानीन को नाफिज और जारी किया जा सके। लिहाजा इसके मुताबिक छुपों छुपात का पैदा होना कुदरती था, जाहिर सी बात है। एक चीज की जो इंसान ने अब तक ना सुनी हो, इंसान की फितरत और नेचर क्या है, एक चीज है कि जिसे इंसान ने कभी नहीं सुनी। मसला एक इंसान की हयात 20-25 साल की हो गई, उसने 20-25 साल की उम्र में एक ऐसी चीज नहीं सुनी, लेकिन 20 साल के बाद एक ऐसी चीज सुने कि जो उसने अपने जिंदगी में नहीं सुनी थी, तो यकीन उसको फौरन कबूल नहीं करेगा, उसको फौरन कबूल नहीं करेगा बल्कि शक और शुबा करेगा कि ये कैसा है, ये कैसे हो गया, हमने तो अब तक ये सुना ही नहीं था, हमने अब तक ये सुना ही नहीं था, ये कौन सी नई चीज आ गई है। तो विलायत फकीह के सिलसिले में भी सेम ऐसा ही हुआ है, क्योंकि इसके इंकलाब इस्लामी से पहले किताबों में मौजूद था लेकिन राइज नहीं हुआ था। जब राइज नहीं हुआ था तो इमाम खुमैनी ने इस मसले को राइज किया, जिसका नतीजा क्या हुआ कि जिन लोगों ने अब तक इस मसले को नहीं सुना था उन लोगों ने यही कहा थे अब तक हमने नहीं सुना था, ये नया मसला कहाँ से आ गया। तो अगर जिस चीज को हमने नहीं सुना इसका यह मतलब नहीं कि उसका दीन में वजूद ही नहीं है। एक चीज की जो हमने कभी नहीं सुनी इसका यह मतलब नहीं कि मसलन एक हदीस है, एक हदीस मैंने कभी जिंदगी में नहीं सुनी, ने आयमा से एक हदीस है नहीं सुनी, एक आलिम दीन आकर कोई आलिम कोई जाकिर आकर आपके सामने बयान करके मसला रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने यह फरमाया, तो आप ये नहीं कह सकते क्योंकि मैंने ये हदीस सुनी नहीं है, ये हदीस वजूद ही नहीं रखती। लेकिन शर्त है कि जो बयान कर रहा है वो आदिल हो और मुअस्सल हो, हर एक की बात पे आप कबूल नहीं कर सकते, कहने वाला आदिल और मुअस्सल हो। अगर एक आदिल और मुअस्सल आलिम दीन एक जिम्मेदार आलिम दीन आकर हदीस बयान करे आपके सामने, ऐसी हदीस बयान करे कि जो आपकी आपकी यानी आपकी तबीयत कबूल ना करे जिसको, तो आप डायरेक्ट ये नहीं कह सकते कि चूंकि ये मेरी समझ में नहीं आ रहा है, ये नई चीज है, मैंने इसको अब तक नहीं सुना था, ये इसका वजूद ही नहीं है। तो जिस चीज को इंसान ने नहीं सुना है इसका ये मतलब नहीं है कि वो चीज वजूद ही नहीं रखती, नहीं मुमकिन है बहुत सी चीजें मौजूद है जिसका इल्म हमको नहीं है। तो सेम मसला विलायत फकीह के साथ ऐसा ही हुआ है, किताबों में मौजूद था लेकिन इसको इस तरह से बयान नहीं किया गया था, इमाम खुमैनी को रहमतुल्लाह अलैह से आ गई। बहरहाल अब ये जो शक पैदा हो गया है, अब इस शक को कैसे दूर किया जाए, भाई एक मुश्किल आ गई है। इंसान बीमार होता है, जब बीमार होता है तो इंसान अगर घर में बैठा रहे, घर में बैठा बैठा बीमारी के बारे में सोचता रहे, इसकी बीमारी सही हो जाएगी, इतनी बात है बीमारी सही नहीं होगी, बल्कि क्या है अब इस बात की अब इस बात को कहती है कि भाई जाए डॉक्टर के पास जाए मशवरा ले तब जाकर उसकी बीमारी दूर होगी। अब जिसको भी विलायत फकीह के सिलसिले में कोई मुश्किल हो गई, कोई डाउट हो गया, शक पैदा हुआ, तो क्या आपस में बैठ के गुफ्तगू करने से मसला हल हो जाएगा, नहीं, बल्कि ऐसे इंसान की तरफ जाए कि जो इसके बारे में इसका स्पेशलिस्ट हो, मुतखसिस हो। भाई एक आदमी को खुदा ना खास्ता भाई हार्ट पेशेंट है, हार्ट पेशेंट जाके डेंटिस्ट को बताएगा, अब इस बात की इजाजत नहीं देती, बल्कि जो इंसान की जो फील्ड में स्पेशलिस्ट है उसी की तरह रुजू करें। तो अब हम इस शक और शुबे को कैसे दूर कर सकते हैं, विलायत फकीह के सिलसिले में जो भी शक और शुबात होते हैं इसको कैसे दूर किया जा सकता है, इसका दूर करने का वाहिद जरिया यह है कि हम विलायत फकीह के सही मतलब को समझे, विलायत फकीह के सही माना को समझे कि विलायत फकीह के माना क्या है, उसका मफहूम क्या है, इसका क्या मतलब है। जब इसके सही माना, ये बात अवकात हो सकता है कि लोगों को गुमराह करने के लिए एक लफ्ज के कोई दूसरे माना बयान किए जाते हैं, जब आदमी के कोई गलत मतलब बयान किया जाए तो यकीन इंसान उसको कबूल नहीं करेगा, लेकिन अगर सही मतलब बयान किया जाए, अगर सही इंसान आदमी सालिम है तो सही मतलब को कबूल कर सकता है। तो इस विलायत फकीह के सिलसिले में आने वाले शक और शुभे कैसे दूर होंगे, विलायत फकीह के सिलसिले के शक और शुभात उस वक्त दूर हो सकते हैं कि जब हम विलायत फकीह के सही माना को समझें, उसके सही मतलब को समझें कि इसका मतलब क्या है, इससे मुराद क्या है। इंशाअल्लाह आइंदा जलसों में कल के क्लास में की बात करेंगे कि विलायत फकीह के माना क्या है, इसका क्या मतलब है, और इसके लुगत में डिक्शनरी में क्या माना है, इस्तिलाही क्या माना है, इंशाअल्लाह और मुबैनाही कल के क्लास में बयान करेंगे। परवरदिगार हम सब को टॉपिक दे कि हम हर काम मारिफत के साथ अंजाम दें, हमें दीन-ए-मुबीन इस्लाम और इस्लामी निज़ाम पर चलने की